أعوذ بالله السميع العليم من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي صلوات جیسا کہ آپ کو معلوم ہے کہ اس ٹائمنگ پہ روزانہ مولانا علی رضا مہدوی صاحب درس دیتے ہیں. آج وہ کسی وجہ سے درس نہیں دے سکتے تو انہوں نے یہ ہمیں شرط دیا کہ اس ٹائمنگ میں میں درس دوں اور میں کوشش کروں گا کہ کما حق ہوں اس کو بجا لا سکوں اس فریضے کو. مسائل تو کافی تھے کہ کون سے بیان کیے جائیں. فی الحال میں نے روزے کے احکام کو منتخب کیا ہے کیونکہ رمضان آنے بھی والے ہیں اور ان میں بھی بہت مختصراً اختصار کیا ہے میں نے کہ سب مسائل نہیں آ سکتے وہ بھی پونے گھنٹے کے اندر. لہذا میں شروع کرتا ہوں روزے کے احکام اور کوشش یہ کی جائے کہ سوالات اس درس کے بعد فوراً پوچھے جا سکتے ہیں کہ جب یہ پورا درس ختم ہو جائے, کیونکہ بیچ میں سوالات کریں گے تو شاید یہ پونے گھنٹے کے اندر پورا جو میں چاہ رہا ہوں وہ درس نہیں پہنچ سکے گا. اور اس میں ایک میں نے کوشش یہ کی ہے کہ آیت اللہ سستانی کے ساتھ ساتھ آیت اللہ خمینی رضوان اللہ علیہ اور آیت اللہ خوئی رحمۃ اللہ علیہ ان دونوں کے مسائل بھی ساتھ میں بتا دیے جائیں اور اس کو بھی آپ غور سے سنیں. کیوں؟ کیونکہ یہ آپ بولیں گے کہ ہم تو ان کی تکلیف نہیں کرتے ہیں, ہم تو آیت اللہ ثانی کرتے ہیں یا کسی اور کی کرتے ہیں. تو آپ کو اس لیے بتانا غرض ہے کہ آپ کو یہ آگے بتانے میں کام آ سکتے. کوئی آپ سے مسئلہ پوچھے, کوئی امام خمینی کرتا ہو ان سے باقی ہو, کوئی آیت اللہ خوئی پر باقی ہو تو آپ کو بتانے میں آسانی ہوگی. آیت اللہ سستانی کو آپ اپنے لیے یاد کر رہے ہیں یا اپنے مشترک کا اپنے لیے یاد کر رہے ہیں, دوسروں کے لیے بھی. روزے کے احکام میں سب سے پہلے نیت کا مسئلہ آتا ہے اور یہ بہت زیادہ پوچھا جاتا ہے نیت کا مسئلہ کہ نیت کسے کہتے ہیں. نیت کے لیے الگ سے کوئی الفاظ منہ سے گزارنا کہ میں روزہ رکھتا ہوں قربتاً اللہ یا میں روزہ رکھوں گا قربتاً اللہ, یہ کہنے کو ضروری نہیں. اس سے بھی بڑھ کر کہ دل سے بھی گزارنا کہ میں روزہ رکھوں گا کل قربتاً اللہ, یہ بھی ضروری نہیں ہے. یعنی پھر کیا چیز, یہ صرف ارادہ کہ میں کل روزے سے ہوں گا یا میں آج روزہ رکھوں گا, بس یہ ارادہ ہی آپ کا کافی ہے. آپ کے لیے الگ سے بہت سوال آپ سے یہ پوچھے جائیں گے کہ میں نے روزے کی نیت نہیں کی تھی, اور جب آپ ان سے پوچھیں گے آپ رات کو جب سوئے تھے تو آپ کا کہہ رہا تھا ہاں ارادہ تھا کہ ہم روزہ رکھیں گے اور سر پہ اٹھ نہیں سکے, تب بھی کہا جائے گا ان کا روزہ صحیح ہے کیونکہ ان کا ارادہ تھا. اچھا, اس نیت کے حوالے سے ایک اور بھی سوالات ہوتے ہیں جس میں یہ ہے کہ نیت کب کی جائے. اس کے دو طریقے ہیں, یا تو ہر رات اگلے دن کے روزے کی نیت کی جائے کہ میں کل جو آنے والا دن ہے اس میں روزہ رکھوں گا, یا یہ بھی کر سکتے ہیں کہ رمضان سے پہلے شعبان کے آخر میں جو بھی ہے رمضان سے پہلے پہلے آپ پورے ماہ رمضان کی نیت کر سکتے ہیں, پورے ماہ رمضان میں میں روزہ رکھوں گا اور بتا نہیں رہا. پھر میں بتاتا ہوں منہ سے میں آپ کو بتا رہا ہوں, یہ کہنا ضروری نہیں ہے, یہ آپ کا فقط ارادہ کہ میں روزے سے رہوں گا پورا رمضان روزہ رکھوں گا روزہ نہیں توڑوں گا یہ نہیں کروں گا. اچھا, ایک اور چیز یہ آتی ہے کہ رمضان کے روزے کی ٹائمنگ کیا ہے, کب سے کب تک کی ہے, فجر سے لے کر مغرب تک. لیکن اس میں بھی ایک بات کا خیال رکھے کہ آغا سنیر اور باقی مجھے بھی یہ فرماتے ہیں کہ اس ٹائمنگ سے تھوڑا سا پہلے اور مغرب سے تھوڑا بعد آ کے روزہ کھولیں, یعنی فجر سے تھوڑا پہلے, تاکہ یقین حاصل ہو جائے کہ آپ نے وقت کے اندر جو اللہ نے آپ کو وقت بتایا تھا اس کے اندر آپ روزے سے رہے. یعنی بالکل آپ نے فکس گھڑی دیکھی اور آپ نے روزہ بند کیا تو بعد کا بھی ہو سکتا ہے بعد میں پتا لگے آپ کو گھڑی خراب تھی یا کوئی اور مسئلہ, تو اس کی وجہ سے روزے میں کوئی فرق نہ پڑے. اس لیے احتیاطاً تھوڑا سا پہلے اور تھوڑا سا بعد میں یعنی روزے سے رہیں آپ. اچھا, یہاں تک تو پھر میں نے بتا دی یہ لازم نہیں ہے آپ کے لیے کہ آپ فجر کے وقت اٹھ کے سحری کے وقت اٹھ کے ہی نیت کریں, کیونکہ کچھ حضرات ایسے ہوتے ہیں کہ جو رات کو افطاری کر کے سوتے ہیں اس کے بعد پھر وہ فجر کے لیے الگ سے نہیں اٹھتے, فجر میں سحری کرنے نہیں اٹھتے, وہ رات پھر کر کے سو جاتے ہیں, پھر وہ 11, 12, 10 جو بھی ہے فجر پہ اٹھے, فجر کے بعد ہی اٹھے, فجر میں اٹھے فجر کی نماز پڑھ کے پھر سو گئے. مطلب سحری کے ٹائم پہ فجر سے پہلے نہیں اٹھتے, نہیں بہت سن کی عادت روٹین نہیں ہے صرف فجر کی نماز کے لیے اٹھے, تب بھی ان کا روزہ صحیح ہے اگر وہ نیت کیے ہیں, انہوں نے نیت کر کے سنیں کہ اگلے دن روزہ رکھنا ہے یا پورے رمضان کی ایک ساتھ نیت کی ہوئی انہوں نے. تو لہٰذا سحری کے لیے الگ سے اٹھنا ثواب ہے, سحری کھائیں بھلے سے فرمائی کیوں نہ ہو, لیکن یہ سحری الگ سے کرنا واجب نہیں ہے کہ اس ٹائم پر اٹھا جائے. اچھا, ایک مسئلہ ये बड़ा पेशा था, जब रमज़ान शुरू होने वाला होता है फिर रात को 12-12, 11-11 बज जाते हैं और टाइम नहीं बचता और पता नहीं लग पा रहा होता कि अगले दिन रोज़ा है या नहीं है, चांद हुआ या नहीं हुआ, मीटिंग चल रही होती है, थोड़ा मसला है। तो अगर किसी शख्स को ये पता ना हो कि अगले दिन रमज़ान है या शाबान की 30 है, यानी योम शक कहने, कि शक है कि अगले दिन रोज़ा है, रोज़ा रखना है या शाबान का है, तो मुस्तहब रोज़ा या कदर रोज़ा हो सकता है उसमें, तो रमज़ान का रोज़े की बात करें, रमज़ान बना नहीं बना, तो वो रमज़ान के रोज़े की नियत से रोज़ा नहीं रख सकता। ये तो उसके लिए मना है कि वो ये नियत करे कि मैं रमज़ान का रोज़ा रखता हूँ और कन्फर्म नहीं है उसको कि अगले दिन रमज़ान है या नहीं है। हाँ, वो ये कर सकता है, क्या कर सकता है कि वो ये नियत कर ले, या तो उसके कदर रोज़े हैं तो कदर रोज़े की नियत कर ले कि मेरा कोई कदर रोज़ा है, मैं रख रहा हूँ। अब अगले दिन जब उसको सुबह पता लगे, उलमा से पता लग जाए, कोई भी जरिए से साबित हो जाए कि नहीं ये रमज़ान की पहली है, तो अपनी नियत को नियत रमज़ान में मुंतकिल कर ले, या उसके ऊपर अगर कोई कदर रोज़ा नहीं है तो वो कोई मुस्तहब रख ले, क्योंकि पूरे साल ही रोज़ा रखना मुस्तहब है सिवाय चंद दिन के, गिने चुने दिन हैं जिनमें मकरूह आ जाता है, जिनमें हराम आ जाता है, उसके अलावा पूरे शाबान का पूरा महीना, रजब का पूरा महीना, ये सब पूरा पूरा महीना मुस्तहब रोज़ा रखना। तो लिहाजा मुस्तहब रोज़ा जिसके ऊपर कदर रोज़ा कोई वाजिब हो, कदर रोज़ा अपना, तो फिर वो मुस्तहब नहीं होता, फिर वो कदर की नियत ही करेगा। जिसको कोई कदर रोज़ा ना हो फिर वो मुस्तहब की नियत कर ले, इस तरीके से वो रख ले, और फिर जब उसको पता लगे दिन में किसी वक्त भी कि तो रमज़ान शुरू हो गया, आज का पहला रमज़ान है, तो वो नियत कन्वर्ट कर ले, मुंतकिल कर ले वाजिब रोज़े में। यहाँ तक तो फिलहाल मुख्तसर नियत का अहकाम ख़त्म किए, वरना डिटेल बहुत है, लिहाजा मैं इख्तसार से सब चीज़ों को लेना है। अब आता है मुतलात रोज़ा का बयान। उससे पहले थोड़ा सा एक चीज़ बता दूँ, मुतलात रोज़ा में कुछ ऐसे एक दो नाम है जो बताने के शायद नहीं होते कि आवाम तक बताए जाएँ, ये कह जाएँ या लेडीज़ में बताए जाएँ, लेकिन मसला सारा ये है कि क्योंकि मुतलात रोज़ा बताना ज़रूरी भी है, और ला हया फिल इस्लाम जो रिवायत है कि इस्लाम में कोई हया नहीं है मसले मसाइल बताने में, तो इस वजह से बताया जा रहा है ताकि रोज़े वाजिबात में कोई ज़रा ना पहुँचे, ये थोड़ा बहुत फिल्म में आ जाए। मुतलात रोज़ा अगस्त ईसानी नज़दीक 8 हैं। खाना पीना नंबर 1, एक ही शुमार किया गया खाने पीने को मुतलात रोज़ा में। नंबर 2 हम बिस्तरी, नंबर 3 इस्तिमना, नंबर 4 खुदा या रसूल, रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम, या आइम्मा कराम में से किसी से भी कोई आपने झूठी बात, झूठी रिवायत मंसूब की। ये फतवा नहीं है, एहतियात वाजिब है मुस्लिम कराम की, इसमें एहतियात वाजिब है कि मुख्तल रोज़ा है। ये 5वीं चीज़ गाड़े गुबार को, अच्छा इसमें इख्तलाफ भी है, गुबार अभी बोलते हैं बाद में बता कर दिए, गुबार गुबार को यानी कोई धूल मिट्टी जो भी है इसको आपने गुबार को हलक के अंदर पहुंचाना, ये मुख्तल रोज़ा है। नंबर 6 मुख्तल रोज़ा बता रहा हूँ जो रोज़े को बातिल करता है, अजान सुबह तक जनाबत है या निफास की हालत से बाकी रहना है, आपका गुसल वाजिब हो चुका है और आप अंजाम नहीं दे रहे। नंबर 7 चीज़, किसी बहने वाली चीज़ से हुक्ना यानी एनिमा करना, ये मेडिकल पॉइंट ऑफ व्यू से है, जो कुछ एक तरीका इलाज है, आमतौर पर बहुत कम लोग ही से वास्ता पड़ता है इसका, फिलहाल इतना ज़्यादा इसकी डिटेल नहीं बताएंगे। नंबर 8 चीज़, क्या करना यानी उल्टी करना, उल्टी करना, उल्टी होना नहीं, उल्टी करने से रोज़ा बातिल होगा, जानबूझ के आपने करी। और जो इख्तलाफ है जिसके अंदर 9वां जो मुख्तल रोज़ा है वह है पूरे सर को पानी में डुबोना, आपने पूरा सर पानी में डुबो दिया तो कुछ मुश्किल कराम फरमाते थे कि रोज़ा बातिल है। अब इसमें अलग अलग राय से लीजिए, आयतुल्लाह जी इस समय से रोज़ा बातिल नहीं होता, पूरे सर पानी में डुबोना, पूरा सर, आधा सर को तो सबका मुत्तफिक है कि नहीं बातिल होता, पूरा सर अगर डुबोया जाए पानी के अंदर, स्विमिंग की जाए पानी में सर डुबो, आयतुल्लाह जी कि वो मुख्तल रोज़ा नहीं है, रोज़े को बातिल नहीं करता, लेकिन क्या है शदीद मकरूह है, उन्हें रिवायत आई भी है लेकिन वो शदीद कराहत पर है, लिहाजा इससे बचा जाए, शदीद मकरूह तो है, और अगर अंजाम देते कि रोज़ा बातिल नहीं, ये वादा वादा करते शदीद मकरूह है ये। जबकि इमाम खुमैनी रहमतुल्लाह अलैह इसमें एहतियात वाजिब लगाते हैं कि ये मुख्तल रोज़ा है, लिहाजा अगर कोई इमाम खुमैनी की तकलीफ करता है तो वो अगर रुजू कर ले फल आलम की तरफ और फल आलम इजाज़त देता हो, जैसे आका सिस्तानी की तरफ अगर वो रुजू कर लें तो क्या है कि तो उसका रोज़ा बातिल नहीं होगा। जबकि आयतुल्लाह हुई का फतवा है ये मुख्तल रोज़ा, उनको तो किसी रुजू किसी किस्म के रुजू की गुंजाइश नहीं है इस मसले में, आयतुल्लाह हुई की जो तकलीफ पर बाकी हैं उनको परमिशन नहीं है। अच्छा, इन तमाम मुख्तलात रोज़ा के बारे में एक चीज़ बिल्कुल वादे कर दी जाए ان تمام مفطرات روزہ کو اگر بھولے تھے یعنی سہون انجام دے دیا تو کسی قسم کی کوئی پرابلم نہیں ہے, کوئی روزہ باطل نہیں ہوگا. یعنی غلطی سے اگر ہم نے کھانا پینا کر لیا, غلطی سے مثال کے طور پر کوئی جھوٹی چیز منسوخ ہو گئی, یا کوئی بھی چیز اگر جان بوجھ کے نہ ہو, بائی مسٹیک یاد ہی نہیں رہا, آپ نے پورا کھانا کھا لیا آپ نے, یعنی بھولے سے اگر مفطرات روزہ میں سے کوئی انجام پا جائے جان بوجھ کے نہیں, اگر بھولے سے ہو تو مفطر روزہ نہیں ہے. یہ تمام مشکلات کے بارے میں ایک ہی حکم ہے. اب تھوڑا سا اس کی وضاحت کرتے ہیں. کھانے پینے میں جو مختلف روزہ ہے, روزہ دار اگر کوئی چیز بھول کر کھا لے تو روزہ باطل نہیں ہوگا, بھلے سے وہ پوری دو روٹیاں پیٹ بھر کے کھا لے, اس کے بعد یاد آئے میرا تو روزہ ہے, میں تو روزے سے ہوں, تو اس کو روزہ باطل نہیں ہے. لیکن ایک بڑا مسئلہ ہے, میں جس وقت اس کو یاد آ جائے کہ نہیں میں تو روزے سے ہوں, یہ کیا کرتی میں نے بائی مسٹیک میں روٹی کھا لی, میں تو روزے سے ہوں میں, تو اب اس کی ذمہ داری ہے کہ جو کچھ منہ میں وہ نکال دے. اب بولے کہ نہیں جو منہ میں وہ تو جانے دو, تو اس کا چلتا ہو تو منہ میں چلا گیا, اب یہ اس کا مختل روزہ ہے, اب یہ روزے کو باطل کر دے گا. اس کا یہ عمل علم میں آنے کے بعد اس کا کھانا پینا کرنا جو منہ میں اسی کو کھانا فقط, اب کیا ہوگا اس کا مختل روزہ بھی ہے یہ, اور اس پہ قضا بھی آ جائے گی, اور اس پہ کفارہ بھی لگے گا, اس نے جان بوجھ کے روزے کو توڑا, یہ والا آرڈر لگے گا. لہٰذا یہ یاد رکھے کہ نہیں, جب بہت سی چیزوں کے اندر کئی مقامات پہ اسلام نے کہا جیسی پتہ لگ جائے اس کو روک دیا جائے. جیسے ایک شخص نماز پڑھ رہے ہیں اور وہ نماز مردوں پر ہے کہ فجر اور مغربین کی دو رکعت نماز شروع کی دو رکعت جو ہوتی ہیں وہ آواز سے پڑھی ہے, اب وہ آہستہ پڑھ رہا تھا, یاد آیا کہ نہیں بھائی فجر کی نماز یہ تو بلند آواز سے پڑھنی ہوتی ہے, اب وہ پوری اس نے آہستہ پڑھ دی, صرف ایک قل ہو اللہ واحد کا آخری آیت رہ گئی تھی, اب وہ یہ بولے یہ بھی آہستہ جانے تو نہیں, ایسا نہیں چلے گا. اس نے اگر یہ بھی آہستہ پڑھ دی علم میں آنے کے بعد مبتلا نماز ہو جائے گا, یہ نماز باطل ہو جائے گی. تو یہ اس چیز کا خیال رکھنا پڑتا ہے کہ جب اسلام نے جیسے ہی وہ لازمی میں معاف کی پوری دو روٹیاں, یہاں ایک چھوٹا سا لقمہ ہے, یہ جان بوجھ کے کر دیا تو آپ کا مبتلا روزہ ہو گیا. اچھا ایک سوال یہ بھی کیا جاتا ہے کہ ٹوتھ پیسٹ کرنا, ٹوتھ برش کرنا, اس کا کیا کریں؟ اگر ہم ٹوتھ پیسٹ استعمال کرتے ہیں اس میں فقط فقط جائز ہے, حالات روزہ میں بھی ٹوتھ برش کر سکتے ہیں, بس اس کا خیال رکھیں کہ جو پیسٹ ہے یا دانتوں کے اندر موجود جو کھانا ہے وہ حلق سے نیچے نہ اترے, اس احتیاط کے ساتھ ٹوتھ برش کیا جائے کہ وہ حلق سے نیچے پیسٹ کو نہ لے جائیں یا پانی کو نہ لے جائیں, اس کا خیال رکھیں, ورنہ ٹوتھ پیسٹ کرنے میں یا ٹوتھ برش کرنے میں کوئی اشکال نہیں, کوئی مسئلہ نہیں. ایک تیسرا مسئلہ اور اہم مسئلہ آتا ہے رمضان کے اندر, بہت زیادہ پیش آتا ہے یہ, کہ روزے میں انجیکشن لگوانا. اب روزے میں انجیکشن لگوانے کے لیے کیا کریں؟ تو فی الحال اس میں ان تینوں مراجے یعنی آیت اللہ سیستانی دام ذلہ اور آیت اللہ خمینی رضوان اللہ علیہ اور اسی طریقے سے آیت اللہ خوی رحمۃ اللہ علیہ, ان میں فی الحال یہاں تک تو اتحاد ہے کہ انجیکشن لگوانے سے روزہ باطل نہیں ہوتا, لیکن اس میں تفصیل میں اختلاف ہے. اختلاف کیا ہیں؟ آیت اللہ سیستانی کے مقلدین کے لیے آیت اللہ سیستانی فرماتے ہیں کہ انجیکشن اور ڈرپ سے روزہ باطل نہیں ہوتا, چاہے انجیکشن طاقت والا ہو چاہے ڈرپ گلوکوز جیسی طاقت دینے والی ہی کیوں نہ ہو. اب کسی شخص کو روزے میں کمزوری محسوس ہو رہی ہے اور وہ ڈرپ لگوا لے یا انجیکشن طاقت کا لگوا لے تو کوئی اشکال نہیں ہے, ان کے نزدیک بالکل روزہ صحیح ہے درست ہے. آیت اللہ خوی رحمۃ اللہ علیہ فرماتے ہیں کہ نہیں وہ انجیکشن لگوا جا سکتے ہیں جو سن کرنے کے لیے, اعضا کو سن کرنے کے لیے, بے حس کرنے کے لیے استعمال کیے جاتے ہیں, وہ تو بالکل جائز ہیں, اس میں تو کوئی اختلاف نہیں ہے. باقی وہ جو طاقت کے انجیکشن ہیں یا ڈرپ ہے یا دوائی کے طور پر جو انجیکشن استعمال ہوتے ہیں ان کے بارے میں آیت اللہ خوی فرماتے ہیں کہ بہتر ہے کہ ان سے پرہیز کیا جائے. بہتر مطلب اگر ان کے مقلدین بھی اگر لگوانا چاہیں تو لگوا سکتے ہیں, کیونکہ بہتر بہتر کی مخالفت کی جا سکتی ہے, اس میں کوئی اشکال نہیں. جبکہ امام خمینی رضوان اللہ علیہ فرماتے ہیں کہ بے حس کرنے, آگا کو بے حس کرنے کے لیے, سن کرنے کے لیے کوئی ڈاکٹر آزاد اگر انجیکشن لگا رہے ہیں وہ تو بالکل کوئی مسئلہ نہیں ہے, اس میں کوئی اختلاف نہیں ہے. مسئلہ کہاں پر آتا ہے کہ احتیاط واجب ہے کہ یہ طاقت کے جو انجیکشن ہیں جو یا غذا کے طور پر جو استعمال کیے جاتے ہیں یا طاقت دینے کے لیے ڈرپ استعمال کی جاتی ہیں ان سے پرہیز کیا جائے, احتیاط واجب ہے. لیکن پھر وہی کہ ان کے مقلدین فر عالم کی طرف دیکھیں گے کہ فر عالم کیا کہتا ہے, اگر وہ آیت اللہ سیستانی کی طرف رجوع کرتے ہیں تو پھر یہ جائز ہے, احتیاط واجب میں رجوع ہو جائے گا, وہ بھی پوری طریقے سے انجیکشن اور ہر طرح کے انجیکشن اور ڈرپ لگوا سکتے ہیں. ایک چوتھا مسئلہ اور پیش آتا ہے کہ جو علم میں نہ ہونے کی وجہ سے بہت زحمت ہوتی ہے تھوک کا مطلب. بہت سے لوگ تھوک پھیر ہوتے مسلسل کہ یہ تھوک آئے گا تو شاید روزہ باطل ہو جائے گا, تھوک کو نہیں لگیں گے. نہیں, یہ تو الٹا ہی مسئلہ ہے کہ تھوک بھلے سے آپ جمع کر کے بھی پورا نکل سکتے ہیں, پورے ایک گلاس تھوک بنا لیں اس کو بھی بنا مثال اپنے منہ کے اندر ہی بنا لیں لیکن وہ پی لیں تو کوئی مسئلہ نہیں ہے, مبتلا روزہ نہیں ہے. حتیٰ کہ کسی کو کھانے کو دیکھ کر شاید منہ میں پانی آ رہا ہو, اس سے بھی اگر اس کو بھی پی لیا جائے تو تھوک کے ذریعے سے روزہ باطل نہیں ہوتا, جس کو بہت زیادہ پرہیز کرتے ہیں جبکہ اس کا کوئی مسئلہ نہیں ہے. ایک اور اہم مسئلہ وہ بھی سردی کے روزوں میں بہت زیادہ پیش آتا ہے, بلغم کا مسئلہ. اس کو بتانے بھی میں مناسب سمجھ رہا تھا کہ بتا دیا تھا کہ معرفت حاصل ہو جائے اس کی بھی. مفتی اکرام کے نزدیک بلغم تین طریقے کی ہیں. ایک سر سے بلغم نکلتا ہے اور وہ ڈائریکٹ اگر پیٹ میں چلا جائے, سر سے اترے اور ڈائریکٹ بالکل سیدھا اسٹریٹ پیٹ میں چلا جائے, اس کو کوئی اشکال نہیں ہے. بولتے ہیں یہ اس قسم کا جو بلغم ہے سر سے نکلا اور ڈائریکٹ پیٹ میں گیا, یہ جائز ہے. اسی طریقے سے کھانسنے کے سبب سے سینے سے بلغم نکلا اور وہ حلق کے درمیان تک ادھر آیا اور پھر واپس چلا گیا, تھوڑا سا ابھرا منہ میں نہیں آیا حلق تک آیا اور پھر واپس دوبارہ چلا گیا کھانسنے کے سبب سے جو بلغم آیا. بولیں یہ والا بلغم بھی تمام مستحجین کرام فرماتے ہیں, تین کو تو فی الحال طے ہے کہ یہ اس کو بھی جائز کرا دیتے ہیں, اس بلغم کو بھی اس کو نکلنے میں کوئی حرج نہیں کیونکہ یہ نکل نہیں ہوا ڈائریکٹ ہی جا رہے ہیں. اختلاف اس بلغم میں وہ بلغم جو سر کے ذریعے سے یا سینے سے جو ہم کھانسے سینے کے ذریعے سے جو بلغم منہ کے اندر پہنچ جائے, یہ زبان کے زبان پر آ جائے, زبان منہ کے اندر آ جائے, اس میں مسئلہ ہے کہ اس میں اختلاف ہے. آیت اللہ سستانی عزیز احتیاط مستحب ہے کہ اس کو نہ نکلا جائے, نکلنا جائز ہے, اس کو نکلا جا سکتا ہے, اس کو کھایا جا سکتا ہے, لیکن احتیاط مستحب ہے اس سے پرہیز کیا جائے, یعنی نکل تو سکتے ہیں, ثواب ہے نہ نکلے. آیت اللہ خوئی اور خمینی رحمۃ اللہ علیہ فرماتے ہیں کہ نہیں, احتیاط واجب ہے کہ اس والے بلغم کو, کس کو, وہ بلغم جو سر سے ہو یا سینے سے ہو زبان پر آ جائے یعنی منہ کے اندر آ جائے, اب اس کو نہ نکلا جائے, احتیاط واجب ہے. لیکن جیسے کہ میں بتا چکا ہوں اس میں احتیاط واجب ہے, احتیاط واجب میں ہم کو ایک اجازت ہوتی ہے کہ یا تو ہم اس احتیاط پر عمل کر لیں یعنی اس بلغم سے پرہیز کریں, تھوک دیں, یا اس کو رجوع کر لیں اور پھر نکل لیں. یعنی آپ نے رجوع کر کے اس بلغم کو آپ نکل سکتے ہیں, اگر آکاشن کی طرف رجوع کر لیا تو نکلنا جائز ہوگا, پر عالم کی طرف رجوع کر لیں گے اس مسئلے میں. اب یہ بعض اوقات یہ مسئلہ بہت شدید ہو جاتا ہے, عام طور پہ جب رستے میں جا رہے تو ہم بلغم تھوکنا مجھے کوئی مسئلہ نہیں ہے, کوئی مسئلہ نہیں ہے. اصل مسئلہ کب پیش آتا ہے, جب ہم نماز پڑھ لیں اس میں اب یہ بلغم آ گیا منہ میں, اب اس کو نماز پڑھیں یا کیا کریں یا تھوکیں یا رومال میں لیں بلغم کو, یہ بڑا مشکل مسئلہ آ جاتا تھا. لہٰذا اس کی بھی اجازت تھی, وہ بھی کر سکتے تھے, رومال میں لے سکتے تھے, سب کچھ اس میں بھی تھا مسئلہ, ایسا مسئلہ نہیں, لیکن ایک پرمیشن مل گئی کہ ہم رجوع کر کے اس زحمت سے بچ سکتے ہیں. اگر نہیں بچنا چاہتے تو پھر بلغم سے پرہیز کریں, اس کو رومال میں لے لیں نماز کی حالت میں, یا جو جس طرح تھوک سکتے ہیں کہیں نماز میں مسجد میں نہ تھوک دیں, اس کے علاوہ کہیں اگر گھر میں پڑھ رہے ہیں تو تھوڑا آگے کی طرف تھوک دیا تو کوئی مسئلہ نہیں اس میں. یہاں تک تو فی الحال بلغم کا ہم نے کھانے پینے کے احکام کو ختم کرتے ہیں. اب جمع الاسمنا کا اتنا زیادہ ڈیٹیل ہم نہیں بتائیں گے, لہٰذا وہ الگ کسی کو مسئلہ ہو تو الگ سے پوچھ لیجیے گا. لیکن ایک مسئلہ پیش آتا ہے رمضان میں بہت زیادہ پوچھا جاتا ہے, وہ سوال وہ فقط میں بتا رہا ہوں کہ اگر سوتے میں غسل جنابت واجب ہو جائے, ایک شخص سو رہا تھا تو غسل جنابت واجب ہو گیا سوتے کی حالت میں, تو روزے پہ کوئی اثر نہیں پڑے گا, روزے پر کوئی اثر نہیں پڑے گا. بہت سے لوگ سمجھتے ہیں روزہ باطل ہو گیا یا غسل فوراً کرنا ہے تو روزہ صحیح ہوگا, اس کا روزے سے کوئی تعلق نہیں. ہاں اگر آپ کو نماز پڑھنی ہے دیگر عبادات جن کے لیے طہارت ضروری ہے تو پھر آئے گا کہ آپ غسل جنابت کریں اور ان عبادت کو انجام دے سکتے ہیں, بس روزے سے فی الحال اس سے کوئی تعلق نہیں. اگر دن کے بعد روزے کے درمیان میں آپ سو گئے, حتیٰ کہ اگر ایک شخص کو یہ ڈر ہے کہ میں سو گیا تو اور سوتے ہیں کہ غسل جنابت واجب ہو جائے گا تو میں جاگتا ہوں, نہیں تب بھی اس لیے سونا پرمیشن ہے, وہ سو سکتا ہے, کوئی مسئلہ نہیں, آپ سو جائیں بھلے سے آپ کا سوتے میں غسل جنابت واجب ہو جائے, روزے کو باطل نہیں کرے گا اس طریقے سے غسل جنابت واجب ہونا. اچھا ایک اہم مبتل وہ کیا ہے کہ خدا یا رسول اکرم صلی اللہ علیہ وسلم یا ائمہ کرام علیہ السلام پر جھوٹ باندھنا, بہتان باندھنا. اگر روزے دار زبان سے یعنی بولے या लिखकर या इशारे से या किसी और तरीके से खुदा या रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम या आइम्मा कराम अलैहि सलाम पर झूठे हदीस मंसूख करें उनसे, तो क्या कहा जाएगा? अगर से वो फौरन कह दे कि मैंने झूठ कहा है या फौरन तौबा कर ले कि वो मेरे से गलती हो गई, मैंने झूठ बोल दिया और मैं कर दिया, मुझे पता था झूठी हदीस है, और फिर तौबा भी कर ले, नादिम भी हो जाए, तब भी आयत अल्लाह नज़दीक एहतियात लाजिम है कि इसका रोज़ा बातिल है। और बाकी आयतुल्ला खुमैनी रहमतुल्लाह और आयतुल्ला खुई रहमतुल्लाह अलैह वो इसको फतवे की बुनियाद पर बातिल करार देते हैं। आयतुल्लाह ने एहतियात लाजिम लगाया कि ये बातिल है, जबकि इमाम खुमैनी और आयतुल्ला खुई इसको फतवे की बुनियाद पर बोलते हैं कि रोज़ा बातिल है, कोई रुजू भी मुझे इसमें। लेकिन इसमें आयतुल्ला खुई और खुमैनी का एक और भी इख्तलाफ है इस मसले में, वो ये कि आयतुल्ला खुई एहतियात वाजिब की बिना पर जनाबे फातिमतु ज़हरा सलामुल्लाह अलैहा को भी शामिल करते थे एहतियात वाजिब की बिना पर। वो ये कहा करते थे एहतियात वाजिब ये कि इनसे जगह आपने कोई झूठी हदीस मंसूख की तब भी एहतियात वाजिब ये उस बाकी में फतवा था इम्मा से या नबी से या खुदा से, वो तो फतवा है, लेकिन यहाँ पर वो एहतियात लगाकर एहतियात वाजिब लगाकर इनको भी इसी को शामिल करते हैं, अगर इनसे भी मंसूख किया तो भी रोज़ा बातिल। लेकिन बस एक मसला बताने के लिए आगे बढ़ते हैं, आयतुल्ला खुई का मसला खत्म हो, आयतुल्ला खुमैनी इससे भी बढ़कर कि इन बीवी से भी पाक बीवी से भी और दीगर अंबिया यानी हमारे नबी के अलावा जितने भी अंबिया हैं, दीगर अंबिया और हद तक उनके जानशीन जैसे शमून सफ़ा और दूसरे उनके जानशीन जो हैं उनसे भी झूठ मंसूख करें तो वो भी एहतियात वाजिब के नाम पर मुक्तल रोज़ा है। इमाम खुमैनी ने उनको भी शामिल किया दीगर अंबिया को भी, लेकिन आसानी के लिए फकत बताने के लिए कि रोज़ा बातिल ना हो कि ये एहतियात वाजिब लगी हुई है बीवी के लिए और दीगर अंबिया के जानशीन के लिए, अगर कोई ऐसा कर दे तो अगर वो रुजू कर ले तो उसका रोज़ा सही हो जाएगा। हम ये झूठ की तालीम नहीं दे रहे कि इनके ऊपर झूठ बांधने, लेकिन हम ये बताना चाह रहे हैं कि रोज़ा बातिल नहीं होगा, गुनाह उन्होंने किया, गुनाह मिलेगा कि आप झूठ क्यों मंसूख कर दो, किसी से झूठ बोलना किसी से भी मंसूख करें झूठ तो गुनाह है। मुफ्तर रोज़ा है या नहीं है असल मतलब वो था, वरना अगर आपने बीवी से भी आयदल खानी फरमाते हैं कि बीवी से अगर झूठ मंसूख करें तो रोज़ा बातिल नहीं है, ऐसे तो मुस्तहब लगाइए वहाँ पे कि ऐसे तो मुस्तहब है, मतलब फिर भी फतवे की बुनियाद पर बातिल तो नहीं है, लेकिन क्या आयदल खानी झूठ बोलने को जायज़ करा देते हैं कि बीवी से झूठ मंसूख किया? नहीं, वो मुफ्तर रोज़ा का बयान फकत यहाँ पर आ रहा है, झूठ मंसूख करना गुनाहे कबीरा के अंदर आएगा, झूठ बोलना इनके ऊपर झूठ बांधना गुनाहे कबीरा है, वो एक अलग मसला है। अच्छा, यहाँ पर एक तवज्जा दिला दी जाए एक मसले पर कि एसएमएस करना, एसएमएस में भी बड़ा मसला पेश आता है, बहुत से लोग समझते हैं मैं लिख कर और वो करके तो एसएमएस को भूल ही जाते हैं इस मसले में, एसएमएस का भी यही मसला है, कुछ वाया भी था वो भी क्योंकि लिख कर आएगा या किसी और तरीके से, यानी एसएमएस के जरिए से भी अगर कोई आपने झूठी हदीस किसी आगे फॉरवर्ड किया, आपने बोला मैंने मुँह से कोई बोला या मैंने लिखी कोई, ये तो हदीस मेरे पास एसएमएस आई थी मैंने आगे बगैर तस्दीक के, मुझे कोई यकीन नहीं था, खुद भी नहीं पता था इमाम की है ये नहीं, मैंने भेज दिया। हर अच्छी हदीस, बहुत से लोग समझते हैं कि हर अच्छी बात आइम्मा से मंसूब आ रहे हैं, हर अच्छी बात इमाम ने कही होगी, कोई अकवाले जर्री भी हो तो बोलते हैं इमाम ने कही होगी, आपके सबूत है आपके पास कुतुब अरबा के अंदर या किसी और किताब के अंदर, जब तक इसको आगे सेंड ना करें, झूठी हदीस मंसूब करने के जुमरे में इसको भी शामिल किया जाएगा कि अगर आपने एसएमएस से बिला तस्दीक कोई भी झूठी हदीस आपने आगे फॉरवर्ड की, जानबूझकर ऐसा काम ना करें, और रमज़ान के अलावा भी जब तक तस्दीक ना वो हदीसों को आगे ना भेजा करें, ये इसका ख्याल रखें, बहुत एहतियात या तकरीर करीब है। पांचवी चीज़, गुबार को हलक तक पहुँचाना, आगा सिस्तानी और आयतुल्लाह खुमैनी रिज़वानुल्लाह अलैह उनके नज़दीक गाढ़े गुबार हलक तक पहुंचाने से रोज़ा बातिल होता है, हल्के गुबार से रोज़ा बातिल नहीं होता। दो का मतलब, गाढ़ा गुबार से मेरा आटा आपने ज़मीन पर फेंका तो आटा उड़ रहा है, किसी जगह से आटे की दुकान पे गए आप आटा ले रहे तो बहुत ज़्यादा आटा उड़ के आपके नाक के या हलक के जरिए से हलक तक पहुँच रहा है, आटे का मसला, या कोई बहुत झाड़ू दे रहा है बहुत ज़्यादा उसकी धूल उड़ रही है मट्टी उड़ रही है और वो हलक तक पहुँच जाए, हलक से नीचे उतरे तो फिर ये मुक्ति होता है। भले से नहीं, कहने का मतलब ये नहीं, दो मिसालें मैंने क्यों दी, एक हलाल खाने की है कि आटे का गुबार पहुंच रहा है और एक मट्टी का, दो अलग अलग मिसालें, लेकिन ये एक तो बिल्कुल हलाल था कि जिसको हम खा सकते हैं आटे को, उसका गुबार भी ना पहुंचे और हराम का भी गुबार ना पहुंचे, اسی طریقے سے غبار کا، لیکن آیت اللہ خوی، آیت اللہ خوی کے نزدیک احتیاط واجب یہ ہے کہ کیا ہے کہ ہلکے غبار سے بھی روزہ باطل ہو جاتا ہے، لیکن پھر وہی آیت اللہ خوی کی تکلیف پر جو باقی ہیں وہ فال عالم کی طرف رجوع کر سکتے ہیں جس کی وہ ابھی تکلیف کر رہے ہیں، یعنی آیت اللہ خوی پر باقی ہیں اور تکلیف جس کی کر رہے ہیں اس سے رجوع کر سکتے ہیں، تو احتیاط واجب میں رجوع کیا جاتا ہے اگر آسانی چاہیے. اب ہلکے غبار کی مثالیں، کوئی ہلکا دھواں ہے بہت اس کا اثر پہنچ رہا ہے دھوئیں کا، یا کوئی اسٹیم ہے، بھاپ ہے، وکس کے بھاپ آ رہے ہیں، ہلکی ہلکی بھاپ اگر آ رہی ہے تو یہ ہلکے غبار میں شمار ہے، اس کو مبتلا روزہ شمار نہیں کیا گیا، لہذا تینوں کا ایک ہی مسئلہ بن جائے گا اگر رجوع کر لیا جائے کہ ہلکے غبار سے روزہ باطل نہیں ہوگا. اذان صبح تک جنابت، حیض اور نفاس کی حالت میں باقی رہنا، جس پر اسے جنابت یعنی واجب ہو جائے یا حیض یا نفاس واجب ہو جائے، اس کو چاہیے کہ اذان صبح سے پہلے غسل کر کے پاک ہو جائے تاکہ روزے میں داخل ہو سکے. اور اگر وقت بہت تنگ ہو جائے، اگر وقت بہت تنگ ہو جائے تو اس کو چاہیے کہ وہ تیمم کرے اور روزے میں داخل ہو جائے. لیکن روزے میں داخل ہونے کے لیے بھی مطلب پھر وہی ہے کہ اگر نماز پڑھے گا وہ، نماز کے لیے اس کو غسل کرنا پڑ جائے گا. یعنی یہ تیمم کیوں باطل ہو رہا ہے؟ یہ تیمم، یہ تیمم کے مبتلات میں سے ایک مبتلات ہے کہ جب عذر ختم ہو جائے. یہ تیمم ہم نے کیوں کیا تھا؟ وقت کی تنگی کی وجہ سے کہ روزے کا میں داخل ہونے کا وقت کم رہ گیا ہے، اس لیے ہم نے بس تیمم کیا. جب عذر ختم ہو گیا اب نماز فجر کے لیے تو پھر آپ کو غسل کرنا پڑے گا، ٹائم ہے گا. اگر کوئی اور مجبوری ہو تو وہ الگ بات ہے کہ پھر الگ تیمم کرنا پڑ جائے، کوئی اور مجبوری پیش آ جائے تیمم کے موارد میں سے. اچھا ایک اور پھر یہ بتانے کا دل تو نہیں جاتا، لیکن پھر بھی ایک روزے ایک کفارے بچانے کے لیے، ایک گناہ سے بچانے کے لیے روزے کی اہمیت کو دیکھتے ہوئے، بہت سے لوگ شرم کے مارے غسل نہیں کر پاتے کہ گھر کے والوں کے سامنے کریں گے، جبکہ ہم بتا چکے ہیں لا حیاء فی الاسلام، ان واجبات کے مسئلے میں آپ شرم و حیا نہ کریں اور قیامت کی شرم و حیا سے بچیں بیٹا، قیامت کے لیے آپ سے پوچھا جائے گا. لیکن ایک شخص نے جان بوجھ کر شرم کے مارے غسل نہیں کر رہا، یہاں تک کہ وقت کم ہو گیا، اب وہ تیمم کو آگے پیچھے جا کے کہیں سے باہر جا کے کہیں سے تیمم کر کے آگے مٹی پر، پاک مٹی پر، تو کہا جائے گا سر روزہ تو صحیح ہے، روزہ میں داخل تو ہو گیا، وہ روزہ صحیح ہے. اب وہ نماز کے لیے پھر وہی فجر کے لیے نماز ہے، فجر کے اور دوسری نمازوں کے لیے وہ غسل کر کے وہ، یا پھر اب پھر اس کو بھی وہ وقت کو تنگ کر کے پھر وہ تیمم کر کے وہ نماز فجر پڑھ، لیکن گناہ ملے گا. یہ آپ نے گناہ کا اس نے وقت کو باقاعدہ جان بوجھ کر اس نے تنگ کیا، اپنے آپ پر تیمم کیا، اور اسی طریقے سے پھر وہ نماز فجر کے لیے بھی وقت تنگ کرتا رہا، کیونکہ جو فجر سے پہلے مسئلہ تھا وہی فجر کے بعد ہے کہ سب گھر والے اٹھے ہوئے اور اس کو غسل کرنے کا مطلب، پھر وہ وقت کو تنگ کرتا رہا، یہاں تک کہ پھر وہ اپنے وقت کو تنگ کیا. یہ گناہ ہے، اس نے دو گناہ کر دیے کہ وقت کو جان بوجھ کے تنگ کر رہا ہے، تنگی میں لا رہا ہے، پھر اپنے پر تیمم واجب کروا رہا ہے. لیکن اس کا روزہ صحیح ہو جائے گا، لیکن ایسا نہیں کرنا چاہیے. اچھا بعض اوقات ایک حیض اور نفاس کا ایک صرف مسئلہ آ سکتا ہے، وہ یہ کہ وقت بالکل تنگ ہو، ابھی عورت پاک ہوئی، ایسے وقت میں پاک ہوئی کہ اس کے لیے غسل کرنا اس کے لیے ممکن نہیں تھا، حتیٰ کہ اس کے لیے تیمم کرنے ممکن نہ تھا، تو وہ روزے میں داخل ہو سکتی ہے. یہ بھی ایک مسئلہ آ جائے گا کہ وہ روزے میں اس کو پرمیشن مل جائے گی اسی حالت میں داخل نہیں، کیونکہ نہ اس کا تیمم کی گنجائش اس کے پاس، نہ غسل کی تو ہے ہی نہیں، تیمم کی بھی اس کے پاس گنجائش نہیں ہے. فی الحال یہاں تک مختلف ہوئے، ایک دو مختلف اور ہیں اس کو بتانے کے بعد پھر انشاءاللہ کچھ موقع ملا سوال کا. تو تھوکنا لینا، یہ طریقہ علاج میں بتا چکا ہوں، اس کا بہت کم استعمال ہوتا ہے. یہ لکوڈ سے اینیمل، یعنی لکوڈ سے اگر یہ اینیمل لیا جائے تو اس کو کہیں گے یہ مبتلا روزہ ہے، چاہے علاج کی غرض سے کیوں نہ ہو. اگر سالڈ یعنی ٹھوس اگر اینیمل لیا جس کو شہاب کہتے ہیں، زیادہ تر میڈیکل میں یہی استعمال ہو رہا ہے، اب لکوڈ کا تو تقریباً استعمال ختم ہی ہو کے رہ گئی ہے، ٹیبلٹ کی صورت میں ہی استعمال ہو رہا ہے، تو لہٰذا وہ استعمال کرنا مکرو میں آ جائے گا، لیکن پھر بھی مبتلا روزہ میں اس کو شمار نہیں کیا جائے گا. لہٰذا اگر حکم لینا ہی ہے، ضروری ہے، تو پھر وہ لکوڈ کے بجائے سالڈ کیوں نہیں لے لیتے. فی الحال اس کی زیادہ وضاحت نہیں کریں گے، کیونکہ یہ الگ سے اگر کسی کا مسئلہ ہے تو وہ اس کو کیا کرنا، یعنی الٹی کرنا. हत्या की जान बूझ के किसी मजबूरी की वजह से पेट हल्का करने के लिए वह तबीयत खराब हो उस भी कहें तो मुक्तल रोजा हो जाएगा, जान बूझ कर मजबूरी में ही कर रहे हैं। सिर्फ असल ये कहा बेअख्तियार उल्टी आ जाए या आपने भूले से उल्टी कर दी, आपको जहन भी नहीं लगे मेरा रोजा था और आपने आपने उल्टी कर दी अपने इख्तियार से की लेकिन रोजे का भूल गया। फिर वही बात बाद होता है कि बिल्कुल रोजे का ख्याल नहीं आता, जैसे लेडीज का मतलब है वो किचन के अंदर वो पकौड़े और चिप्स बना रही होती है सब कुछ कर रही होती है और साथ साथ दो दिन पकौड़े बना के एकदम खा के बाद में आ जाए ये तो रोजा था, क्यों खुशबू इतनी आ रही थी कि वो रोजे को भुला देती है, मतलब खाने की याद रोजे की याद को भुलाई थी, बाद ऐसा हो जाता है। तो ये गलती से होता है जानबूझ के आमतौर पर नहीं हो पाता, ये हो जाता है लेकिन तो इस वजह से देख क्या एकदम उल्टी उल्टी में आमतौर पर होता है कि जानबूझ के एक तो करता है बंदा कि जमान पे उंगली लगाए तो उल्टी आ जाए, ये तो क्या अचानक बैठे हुए एकदम उल्टी आ गई तबीयत खराबी में, तो इस पर आपको क्या है रोकना वाजिब नहीं होगा रोकें ये बिल्कुल। एक दो सवाल बहुत ज़्यादा अहम आते हैं वो बताने के बाद मैं आपसे कुछ गुजारिश शुरू करता हूँ। खाने पीने के अहकाम में तो नहीं आता ये, लेकिन आयतुल साईं ने खाने पीने के अहकाम में इसको बयान भी किया है, वो ये है कि बहुत से लोग सवाल करते हैं कि हम आँख में दवा डालें तो इससे क्या रोज़ा टूट जाएगा, या कान में दवा डालें तो कैसे रोज़ा टूट जाएगा, या हम नाक में दवा डालें तो इससे रोज़ा टूट जाएगा, ये बहुत सवाल किए जाते हैं। इन तमाम सवाल का अलग अलग जवाब देते हैं, आँख और कान के जहाँ तक ताल्लुक है तो ये एक सूरत में मकरूह, एक सूरत मकरूह नहीं है। सिर्फ एक सूरत वो क्या मकरूह है, वो ये कि अगर इसका बू या जायका हलक तक महसूस हो, आमतौर पर जो दवाएं डलती हैं वो आँख में दवा जाए तो हलक में कड़वा कड़वट महसूस होती है, या कान में जाए तो कड़वाहट या जायका सा बदमजा सा जायका आपको महसूस होता है, तो वो उसका असर पहुँचते हैं वो दवाई, ये नहीं कहेंगे कि आपने वो पूरा दवा आपके हलक के अंदर आ गई, सही है। तो लिहाजा अगर कान के अंदर या आँख के अंदर दवा डाली जाए अगर जायका पहुँच रहा हो तो इसी तरह से सुरमा भी अगर आँख में लगाएं बिल्कुल जाएगा। अब सुरमे में क्या मसला पेश आता है, आमतौर पर सुरमे का जाएगा या वो हलक तक नहीं पहुँचती, वो सुरमा कुछ होते हैं जिसमें बहुत खुशबू वाले सुरमे होते हैं, इसमें खुशबू मिलाई गई होती है या जैसे मिश्र मिलाया गया होता है, तो आमतौर पर उनकी बहुत ज़्यादा खुशबू पहुँचे तो वो आम लोकल सुरमे जो होते हैं उनका जायका आमतौर पर नहीं पहुँचता, लेकिन अगर पहुँचे भी जायका या बू तो वो कराहियत में आएगा, मुख्तल रोजा नहीं आएगा, रोजा बातिल नहीं है। नाक में दवा डालने में ज़्यादा ताल्लुक है, इसमें दो मसले हैं। अगर आपको यकीन है कि ये नाक में डालेंगे और ये हलक तक पहुँचेगी तब तो रोज़ा बातिल है, तब तो रोज़ा बातिल हो जाएगा, ये तय है आपको यकीन है, और आमतौर पर पहुँच जाती है, लेकिन एक बंदा बहुत एहतियात करे तो नहीं पहुँचती, वरना अगर यूँ ही किए रहेंगे तो वो पहुँच जाएगी। इसी तरीके से नाक के अंदर अगर आपने दवा डाली और वो अगर हलक तक पहुंच गई, आपको पता है कि हलक तक पहुंच जाएगी तब तो मुफ्तल रोजा है, अगर आपको पहले से डालने से पहले आपको पता था मैं डालूंगा तो पहुंच जाएगी। इसी तरीके से अगर आपको एरिया में नहीं पहुंचेगी तो फिर जायजे बिल्कुल डाल सकते हैं, कोई मसला नहीं, इश्काल नहीं, दरअसल इसमें कोई मसला नहीं। अगर आपको पता है कि दवाई हलक तक नाक तक नहीं, नाक में दवा डाली वो हलक तक नहीं पहुँचेगी तो इसको बिल्कुल डालना जायज है, ओके मसला। तो ये इस तरीके से सुरमे का मसला भी, आँख में दवा डालने का नाक में, और अच्छा एक और मसला आया था स्प्रे का मसला आया था जो सांस के मरीज इनहेलर इस्तेमाल करते हैं उनका मसला ये, अगर आपको डालने वाले को पता है कि ये फकत फेफड़ों तक पहुँचती है तब तो इस्तेमाल कर सकते हैं, और अगर पता है कि ये मैदे तक पहुँच जाती है, गजा की नाली तक पहुँच जाती है तो ये अलग मसला है कि फिर ये फिर इस्तेमाल नहीं कर सकते, लेकिन अगर जान का खतरा आता है तो वो रोज़ा तोड़ना और भी मसला हो जाएगा। लेकिन डॉक्टर हजरात की राय तो यही है कि ये दवा जो स्प्रे में हम डालते हैं हवा और दवा जो होती है ये फकत फेफड़ों तक पहुंचती है, अगर जिसको यकीन है जो है ये अलग मसला है, डॉक्टरों का आपका फिलहाल ये कहना है, अगर जो डालता हो ये यूज़ करता हो उसको भी इल्म होगा कहाँ तक पहुँचती है। एक दो मसला हो रहा है रमज़ान के अंदर खून देने का, वहाँ बाद अगर मसला पेश आया था तो बहुत लोग बोलते हैं हम रोजे से हैं हम खून नहीं देंगे, तो रोजे में खून देना जायज़ है लेकिन कराई है क्योंकि क्यों कमजोरी हो जाएगी, हर जो काम करना है जिससे कमजोरी हो जाए। और इसी तरह से एक मसला लिखा हुआ है कि हमाम में जाना, बहुत से लोग समझते हैं इससे मराद गौसल खाने में जाना है, हमाम अलग चीज़ है गौसल खाना अलग चीज़ है, यानी अगर हम अपने घरों में जो हमारे गौसल खाना है उसमें हम नहाने जाएँ तो इससे कमजोरी नहीं आती, लिहाजा गौसल खाने में जा सकते हैं। कि ईरानी या तुर्की तरह से बने हुए जो हमाम होते हैं वहाँ पर जो बॉयलर सिस्टम होते हैं जो आपको कमजोरी बहुत ले आते हैं वहाँ जाना कराई रहेगी, क्योंकि जुमला क्या इस्तेमाल किया गया है वो काम करना जो कमजोरी का सबब हो, तो लिहाजा हम जो गुस्सा खाने में नहाए जाते हैं उससे कोई कमजोरी पेश नहीं आती। सर के सवाल है तो पूछा जा सकता है। जी हाँ, एक सवाल है कि ये जो औरतें खाना पका रही होती हैं तो उनके चेक करना होता है ये खाने के अंदर नमक सही है या नहीं है, या ज़्यादा हो गया या कम हो गया, क्या हल करें। तो यह आमतौर पर औरतें करती हैं, छोटे बच्चों को किसी को चखा दे जिसका रोज़ा नहीं होता, तो ये ज़रूरी नहीं है, खुद भी चख सकते हैं। चखने से मुराद ज़बान पर टच कर सकते हैं, नमक का पता लग जाता है, और फिर क्या उसको थूक दें और वो ये जो लिक्विड है ये जो खाना है ये हलक तक ना पहुँचे, बस ज़बान की नोक से टच किया, चेक किया, पता लग गया नमक है नहीं है, ये हलक नहीं जाना चाहिए इसका जायका, ये जो जो आप बोल रहे हैं ना जो मसाला जो नमक जायका जो है वो हलक तक ना जाएगा, चेक किया जा सकता है। कोई और सवाल अगर कोई है किसी के जहन में। अगर एक शख्स रमजान की रात में क्या बाकी रातों में भी अगर वो सोकर उठे, अब उसको शक हो रहा है कि उस पर गुस्से जनाबत वाजिब हुआ है या नहीं हुआ, गुस्से जनाबत वाजिब है या नहीं, उसको शक हो रहा है, रमजान के अलावा भी यही मसला है, तो इसमें ये अगर यकीन है कि आप पे गुस्से जनाबत वाजिब हुआ है, यकीन अगर हो जाए तो फिर आपके गुस्से जनाबत होगा, वरना आपकी जिम्मेदारी नहीं है कि आप करें, आप पर वाजिब नहीं है कि आप घोसले वक्त हैं, यकीन से आपके जनाबत वाजिब होता है, यकीन अगर हो तो, फकत शक से आपके कोई घोसले वाजिब नहीं होगा। हाँ, अगर ये मसला एक आ जाएगा, जैसे कि इनका कहना है कि कुछ जानबूझ के नहीं किया, बाय मिस्टेक चला गया जैसे कोई चीज, तो जैसे मैंने बताया सहवन अगर हो जाए, सहवन का एक अलग मसला है कि सहवन अगर हो जाए, या बगल में एक मसला ये वैसे एक बंदा कुल्ली कर रहा था और बेख्तियार पानी, इसका मसला है कि अगर बेख्तियार आप कुल्ली कर रहे थे ये कर रहे थे और बेख्तियार पानी हलक के अंदर चला गया, तो इसका मसला अलग आ सकता है कि ये मुफ्तिल हो जाए और ये चीज़ हो सकती है। इसमें थोड़ा सा परहेज करना, जब भी हमने बोला कि इसमें परहेज करना है, बाद हालतों में अलग अलग मसले, जैसे कि खुद वुजू करने में इसमें इख्तलाफ है कि वुजू के अंदर जो कुल्ली की जाती है तो आयत से ये मुख्तलिफ रोजा है नहीं अगर पानी बेख्तियार मुंह में चला जाए, यानी आयत अल्लाह फरमाते हैं अगर वुजू मुस्तहब था या वाजिब था जो भी था, अगर कुल्ली कर रहे थे तो बेख्तियार चला गया, आपका जान बूझ के नहीं गया तो मुख्तलिफ रोजा नहीं है, लेकिन बाकी मस्जिद में इसके इख्तलाफ है कि जैसे कि आयतुल्ला कोई फरमाते हैं कि नहीं इसके अंदर वाजिब में परमिशन मिल जाएगी, मुस्ताहब रोजा मुस्ताहब अगर आप वजू कर रहे थे, सॉरी मुस्ताहब वजू अगर आप कर रहे थे तो उसमें आपका रोजे ही कदर देनी पड़ेगी, बेख्तियार अगर आपको चला गया बाय मिस्टेक चला गया तो मुफ्तिल रोजा में शुमार हो जाएगा, लिहाजा इससे परहेज किया जाए। जब भी आपने बताया कि अगर एक शख्स इस तरह से हालत है कि वो नहीं कर पाता तो वो रात के टाइम करके सो जाए या सहरी से पहले वो अपना टूथ ब्रश कर ले ताकि बाकी दिन उसको करने की जहमत पेश ना आए। और कोई सवाल है? जी, अगर आपने एहतियात करनी है आपको, अगर जान बूझ कर आपने बाकायदा लापरवाही करते हुए गुबार के पास खड़े रहे ये करते रहे तो फिर आपका कहा जा सकता है कि आपका ये बिल्कुल आपका मुक्ति रोजा में थे, आपने जान बुझ के गुबार से परहेज नहीं किया और जाने दिया अपने अंदर ये चीज़। हाँ, अगर आपको बिल्कुल पता ही नहीं था, एकदम आपके सामने एकदम बस गुजर गई और देखते आपके हलक के अंदर पहुंच गया, ये हलक के अंदर पहुंचने का मतलब ना कि फकत नाक तक पहुंचना, नाक से हलक तक ना ही पहुंचे, आपने उल्टा हवा बाहर निकालना शुरू कर दी, नाक के जरिए वापस निकालना शुरू कर दिया और आपके हलक तक पहुंचे ही नहीं, उससे पहले आपने नाक मुंह बंद कर लिया नहीं पहुंचा तो कोई मसला नहीं है। जान बुझ अगर एक बिल्कुल बेख्तियारी हालत में बिल्कुल इस तरह पहुंच गया तब भी कोई मसला है कि जो बेख्तियारी अगर हालत में पहुंच जाए या मिसाल के तौर पर भूले से आपके गुबार हलक तक पहुंच जाए गुबार गलीज तो मुफ्तिल रोज़ है। ये मसला, अगर वो बैग से भूले थे, जो मैंने बताया तमाम क्लास में भूले थे माफी है, ये मसला रहेगा। नहीं 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 नहीं, वो देखिए हल्के गुबार को जब भी हमने बोला ना, ये तमाम जो हल्का फुल्का जो आप गुबार बोल रहे हैं ये गुबारे खफीफ कहलाएगा, जो आप बोल रहे हैं कि हम सांस ले रहे हैं, ये हवा जा रही है, ये भाप जो जा रही है, ये जो गुबारे खफीफ कहलाते हैं इसका कोई ताल्लुक नहीं है। हाँ अगर आप बोलेंगे गाढ़ा गुबार है, तो मैंने बोला धुआं अगर बहुत दूर उड़ रहा है हल्का हल्का उसका असर आ रहा है तो वो खफीफ कहलाएगा, अगर बिल्कुल आप धुएं के बिल्कुल बस के बिल्कुल सामने ही खड़े होकर ना गाढ़ा गुबार उड़ के आपका नाक में पड़े तो वो फिर वो खफीफ नहीं रहेगा। अच्छा इसी तरीके से एक मसला है कि रोजे में सिगरेट पीना, अगर हम सिगरेट पी रहे हैं तो भी ये क्या है कि ये भी तब भी रोजा बातिल है, कि आप जो गुबार ये जो ले रहे हैं सिगरेट तब भी इसको भी बातिल है, सिगरेट पीने से भी परहेज किया जाए, हद तक हलक में ना भी पहुंचाएं तब भी परहेज किया जाए। जी ऐसे दरवाजे भी किसी परहेज किया जाए, आप ये नहीं बोले कि मैं हलक तक नहीं लेके गया, ये नहीं लेके गया, खुद इस पर खाने पीने का इतलाक होता है क्या किसी वजह से इसको मना है। जी हाँ अगर कोई निस्वार यूज कर रहा है कि मतलब हम तो यूज नहीं करते फिलहाल, जो निस्वार यूज कर रहा है यहाँ पे लगाया था, अगर ये है कि फकत उसका कोई भी अर्क कोई भी जर्रा कोई अर्क हलक में नहीं पहुंच रहा तो कोई इश्काल नहीं, फकत मुंह में रखा हुआ है हल्का सा वो कराहियत में लेकिन आ जाएगा। निस्वार का तो जो पछवाया था हमने तो कराहियत हलक हलक के अंदर ना, देखिए दोबारा सब पिछवा लेंगे, सब तमाम मौजूद है इसलिए मैं पिछवाया। चलिए फिर देख लेंगे अभी इसका बाद में पूछ लीजिएगा, ये जैसे कहा जा रहा है हलक तक ना पहुंच रहा हो तो बजाय तो फिलहाल ये कि इसमें कोई मसला नहीं है, लेकिन जैसे ये कह रहे हैं कि हम देख लेंगे इसका ऐसे दरवाजी है या नहीं है। ये बहुत ही मुश्किल मसला है जो आपने पूछा है, इसका मेरे वक्त टाइम खत्म हो चुका है, असल में बिल्कुल सवा बारह हो चुके हैं, ये मसला बारह बिल्डिंग में अभी आपको बता दूंगा, वरना ये बहुत डिटेल मसला है असल में, इसमें दो तीन मकाम आते हैं कि आप हलक से जो मक्खी यानी चली जाए तो हलक से मक्खी निकालना अगर इतने नहीं पहुंची, अगर नहीं पहुंची यानी मक्खी इतनी दाखिल हुई है कि आप इस वक्त इजिली निकाल सकते हैं तो वह निकालें, हत्या कि उसके लिए उल्टी ही क्यों ना करना पड़े रोजा सही रहेगा, यानी अगर वह हलक से बिल्कुल नीचे नहीं गई है अभी इसी मकाम में मौजूद है तो कहा जाएगा इसको निकालें, भले से इसको उल्टी ही करना पड़ जाए, मक्खी को निकालें मच्छर को निकालें। अच्छा लेकिन अगर वो बहुत नीचे तक पहुंच चुकी हो यानी एक उड़पन यानी कि हलक के बीच तक पहुंच चुकी है तो भी कहा जाएगा कि इस मक्खी को निकालें। अब अगर आपने मक्खी को निगल लिया तो क्या कहा जाएगा, अगर मक्खी बहुत ही नीचे तक पहुँच चुकी है इसको निकालना मुमकिन ही नहीं है, बहुत ही नीचे तक पहुंच चुकी है तब तो कम असर नहीं है, लेकिन अगर इतनी है कि तब तक आप निकाल सकते हैं बिल्कुल इजीली उल्टी करके निकाल सकते हो निकालें, अब अगर आपने इसको निकाला अगर आपने इसको निकाल दिया तो भी रोजा बातें हैं, और अगर आपने निकल लिया तब भी रोजा बातें हैं, सही है। अगर मतलब इनके हालांकि सेंटर तक पहुंच गई थी, ये पहुंच गई थी तो इसको अकल नहीं कहा जाता, इसको खाना नहीं कहा जाता, इतनी पहुंच चुकी थी तो इसको निकालना पड़ेगा। अब वो दो तरीके हैं, या तो निकल लें या फिर छूट दें, लेकिन इसमें एक फर्क पड़ेगा, एक फर्क है, वो फर्क क्या है कि अगर आपने निगल ली तो आप पे जिम्मेदारी क्या आएगी, आप बोलेंगे फर्क क्या पड़ा हम निगल लेंगे, फर्क क्या पड़ा इससे, दोनों सूत्र में रोजा बातिल, लेकिन एक फर्क के साथ कि अगर आपने जो ये निगली है कहा जाएगा रोजा तो बातिल है, कजा भी देनी पड़ेगी, कफारा भी देना पड़ेगा, आपने खाया है खाने पीने पर कफारा लगता है, जिमा पे इस्तमना पे हालत जहाँ पे बाकी रहने पर ये चार चीजें आगे फरमाते हैं, इनकी बिना पर कफारा भी देना पड़ता है। अभी जो आपने उल्टी कर दी है, उल्टी करके अगर बहुत नीचे पहुंच गई उल्टी करके निकाले, आपने उल्टी करके निकाल दिया तब भी कहा जाएगा क्या रोजा बातिल है, लेकिन क्या है रमजान के बाद इसे कज़ा दे दें बस, कफारा नहीं, क्योंकि उल्टी करने से कफारा नहीं लगता, ये झूठी रिवायत जो आपने बयान की इससे कफारा नहीं लगता, एनिमा या हुक्ना करने से इससे कफारा नहीं लगता, सही। ये जो आगा खानी के नजदीक आठ हैं इनमें से चार पे कफारा है, चार पे कफारा नहीं, चार जो हैं मैं बता दूंगा दोबारा, खाना पीना जिमा इस्तमना और हालत जनाबत पे फकत बाकी रहना, बाकी नहीं है हज़रत नफाक़ा नहीं, हालत जनाबत पे फकत बाकी रहना, गुसल ना करना जानबूझकर, तो जानबूझकर का एक मतलब है कि जानबूझकर रहना, एक शख्स को ने बिल्कुल अपने आप को ताहिर समझ के उसने फजर के वक्त को बिल्कुल पता ही नहीं था, उसने बिल्कुल रोजा रख लिया। नमाज फजर से पहले पहले उसको पता लगा, ये तो मेरे को एहतराम था भाई, मुझे पता ही था, मैं बिल्कुल इस तरफ ध्यान ही नहीं किया बिल्कुल भी। उसका रोजा सही है, क्योंकि उसको ये नहीं कहेंगे जान बूझ कर हालत जनाब बाकी रहा, जान बूझ कर क्यों, ये बाय मिस्टेक भूल ऐसे उसको पता ही नहीं था कि मैं जुनूब हूँ, और ये जानबूझकर नहीं कहा जाएगा, लिहाजा इसका इसका रोजा सही है। जानबूझकर फजर से पहले पता था मेरे पे गुस्ल वाजिब हो चुका, फिर नहीं कर रहा, तो इसका रोजा बातिल होता है बेख्तियारी में नहीं। वो सल्लल्लाहु अलैहि मुहम्मद व आलिहि तौहीरीन, सलावात पढ़ दीजिए।